यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सगरमाथा संवाद आजदेखि शुरू। हिमाल जोगाउनु स्वयं पृथ्वी जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरी संवादको आयोजना गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जनताको करबाट आएको बजेट जनतामुखी हुनुपर्नेमा सांसदहरूको जोड़। वर्षायाम शुरू हुन लागेकाले समयमै जोखिमबाट हुने सावधानी अपनाउन सरकारको ध्यानाकर्षण। र रूस युक्रेन बीच हुने शान्ति वार्तामा अमेरिकी राष्ट्रपति र रूसी राष्ट्रपतिले प्रत्यक्ष वार्ता गर्नुपर्ने अमेरिकी विदेश मन्त्री मार्को रूबियोको धारणा। समाचार अब विस्तारमा। जलवायु परिवर्तन हिमाल र मानवताको भविष्य अवधारणामा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको सम्मेलन सगरमाथा सम्वाद आजदेखि काठमाण्डुमा शुरू भएको छ। सम्वादको उद्घाटन समारोहमा विशिष्ट वक्ताहरूले जलवायु संकटको समाधानमा विश्वव्यापी सहकार्यमा जोड़ दिनुभएको छ। विशिष्ट वक्ताहरूले जलवायु परिवर्तनका असरबाट जुझ्न एक्ला एक्लै प्रयासले मात्रै सफलता हासिल नहुने भन्दै सहकार्यमा जोड़ दिनुभयो। सगरमाथा सम्वादको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले इमान्दार उच्च नैतिक संवाद र आपसी ज्ञान साझेदारी गर्दै सुन्दर भविष्यको लागि अटल दृढ़ र साझा दृष्टिकोण विकास गर्न संवादले सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो। सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो राष्ट्रिय निर्धारित योगदान तेस्रो एनडीसी अजरबैजान गणराज्यको राष्ट्रपतिका प्रतिनिधि तथा 19 जलवायु शिखर सम्मेलनका अध्यक्ष मुख्तार बाबाएवलाई हस्तान्तरण गर्नुभएको छ। बहुप्रतीक्षित सगरमाथा संवादको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले तेस्रो एनडीसीको औपचारिक अनावरण बाबाएवलाई हस्तान्तरण गर्नुभएको हो। वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका यूएनएफसीसीका अध्यक्ष पक्षमुलुकहरूको 21 जलवायु शिखर सम्मेलन कोप 21 अन्तर्गत पेरिस सम्झौतामा आधारित भई तयार गरेको तेस्रो एनडीसीको मस्यौदा बुधबार बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको थियो। पेरिस सम्झौतामा निर्धारित लक्ष्य अनुसार सबै पक्षी राष्ट्रहरूले 5 वर्षको अन्तरालमा आफ्नो राष्ट्रिय निर्धारित योगदान एनडीसी पेश गर्नुपर्ने प्रावधान अनुसार नेपालले एनडीसी तयार गरेको हो। नेपालले सन् 2016 र 2020 पहिलो र दोस्रो एनडीसी प्रस्तुत गरेको थियो। अब भने सन् 2025 नेपालले तेस्रो एनडीसी पेश गर्ने लक्ष्यसहित तेस्रो राष्ट्रिय निर्धारित योगदान स्वीकृत गरेको हो। यस्तै वन तथा वातावरण मन्त्री ऐन बहादुर साई ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकको रूपमा समेत रहिआएको बताउनु भएको छ। सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण सत्रमा आज उहाँले नेपालको तर्फबाट वक्तव्य दिँदै हाल नेपाल लगायत हिमाली क्षेत्र द्रुत गतिमा बढ़दो जलवायु संकटको अग्रपंक्तिमा रहेको उल्लेख गर्नुभयो। विश्वका 14 मध्ये 8 अग्ला हिमालहरू भएको भूमि नेपालले यी प्राकृतिक धरोहरहरूको संरक्षण गर्ने पवित्र जिम्मेवारी वहन गर्दै आएको बताउँदै मन्त्री शाहीले मानव जातिको 5 भागको 1 भागलाई ताजा पानी जैविक विविधता र आध्यात्मिक जीवन शक्ति प्रदान गर्दै आएको तेस्रो ध्रुवको रूपमा परिचित क्षेत्रको महत्वपूर्ण हिस्साको रूपमा हिमाल रहेको उल्लेख गर्नुभयो। पर्वतीय क्षेत्रहरूको तापक्रम विश्वव्यापी औसत भन्दा दोब्बरले वृद्धि हुँदै गइरहेको कुरा जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी प्यानल आईपीसीसीको 6 मूल्यांकन प्रतिवेदनले पुष्टि गरिसकेको उहाँले बताउनुभयो। हिम नदीहरू घट्दै जानेदेखि हिमतालहरू फुट्ने हिम पहिरो बाढ़ी र बदलिदो जलचक्रसम्मका जलवायु परिवर्तनका नकारात्मक परिणामहरू व्याप्त भएको उहाँले बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ। आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्य सूची रहेको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले वैशाख 31 गते प्युठान जिल्लामा करेन्ट लागेर मृत्यु भएका चित्र बहादुर केसीको परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले गोकर्णामा बस्दै आएका खोटाङ जिल्लाका वनेन्द्र प्रकाश राईलाई आपराधिक समूहले कुटपिट गरेको र उपचारको क्रममा हिजो राईको निधन भएकाले कुटपिटमा संलग्नलाई तत्काल कार्यवाही गर्न सरकारसँग माग घोषणा गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले रविन्द्र मिश्र लगायतका नेतालाई आस्थाको आधारमा गिरफ्तार गरेर बन्दी बनाएको भन्दै अविलम्ब रिहाईको लागि सरकारसँग माग गर्नुभयो। बैठकको सुन्ने समयमा सांसदहरूले जनताको करबाट आएको बजेट जनतामुखी नै हुनुपर्ने भन्दै केन्द्रमुखी बजेटले विकास नहुने र बजेटमा स्थानीय सरकारलाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो। सांसदहरूले वर्षायाम शुरू हुन लागेको र प्राकृतिक जोखिमका हिसाबले नेपाल विश्वकै उच्च स्थानमा रहेकाले प्रभावकारी जोखिम न्यूनीकरणको लागि केन्द्र प्रदेश र स्थानीय तहसँग समन्वय गरी आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवामा रहने कर्मचारीको उमेर हद 60 वर्ष, अतिरिक्त सचिव राख्ने व्यवस्था र 2 वर्ष कुलिङ पीरियड राख्ने सहमति जनाएको छ। समितिको आजको बैठकले उक्त व्यवस्था सहित लामो समयदेखि समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सम्बन्धी विधेयक पारित गरेको समिति सचिव सूरज कुमार दुराले जानकारी दिनुभयो। यो निजामती सेवामा रहेको कर्मचारी अवकाश प्राप्त सरकारी कर्मचारीले अर्को जिम्मेवारी प्राप्त गर्ने सन्दर्भमा पर्खनुपर्ने समयावधि सम्बन्धी व्यवस्थालाई कुलिङ पीरियड भनिने गरिएको छ। यसअघि समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पीरियड 2 वर्ष राख्न सरकार सहमत भएको जानकारी गराउनु भएको थियो। यसअघि 1 वर्षको व्यवस्था गर्ने भनिएको थियो। सरकारले ल्याएको उक्त प्रस्तावमा समितिमा रहेका सबै सदस्य सहमत भएका थिए। संघीय निजामती विधेयकमाथिका छलफलमा भाग लिँदै समिति सदस्यले लोकसेवा प्रतिको छवि र ओझलाई घटाउन नहुने तथा कर्मचारीको उमेर हदको सम्बन्धमा सरकारको 2 वर्षको कुलिङ पीरियड सम्बन्धी प्रस्ताव उपयुक्त हुने सुझाव प्रस्तुत गर्नुभयो। सदस्य अशोक कुमार राईले निजामती विधेयकमा पर्याप्त छलफल भइसकेकाले अब फेरि अल्मलिदा परिणाम दिन चुनौती हुने भएकाले अब अनावश्यक लम्ब्याउन नहुने धारणा राख्नुभयो। कुलिङ पीरियड 2 वर्ष राख्ने भन्ने सरकारको धारणाप्रति अन्यथा भन्न नमिल्ने बताउँदै उहाँले निजामती कर्मचारीको उमेर हद 60 वर्ष पुर्याउनु पर्छ भन्ने विषयमा लचिलो हुँदा नै राम्रो हुने बताउनुभयो। सुरक्षित आपतकालीन महिला आवास गृह सेफ हाउसले बाजुरामा लैंगिक हिंसा पीड़ित महिला तथा बालबालिकाहरूको न्यायमा सहज पहुँचको लागि प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ। सेफ हाउसले मानव बेचबिखन, बलात्कार, मानसिक स्वास्थ्य र घरेलु हिंसा लगायतका समस्याबाट पीड़ित महिलाहरूलाई तत्काल सुरक्षा, मनोपरामर्श, कानूनी सहायता, पुनर्स्थापना लगायतमा सहयोग पुर्याउँदै आएको सरकारवालाहरूले बताएका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विक्कको रिपोर्ट।
सेपासका कारणले न्याय पाया, धेरै खुसी हौ। सेपासकै कारणले मैले नयाँ जीवन सुरुवात गरे।
अल्पकालीन महिला सुरक्षित आवास गृह सेवा हाउसको समन्वयमा सहज न्याय पाएको बताउनु हुँदै लैंगिक तथा घरेलु हिंसा पीड़ित बढीमालिका नगरपालिका वडा नम्बर 7 जिल्लेकी बिस्ना विक बिस्नाले जस्तै बाजुराका अधिकांश हिंसा पीड़ित महिला तथा बालबालिकाहरूको न्यायमा सहज पहुँचका लागि सेवा हाउस बाजुरा खुसेढुङ्गा साबित भइरहेको छ। सेवा हाउस वार्डेन सीता विक:
हाउसमा सेयर लिने चाहिँ आफै पनि आउनुहुन्छ, अनि कतिपय ओसएमसीबाट, जिल्ला प्रहरी कार्यालयबाट, वकिलद्वारा चाहिँ यहाँ हामी कहाँ सेवा लिन आउनुहुन्छ। एकदमै प्रभावकारी छ उहाँहरूको लागि यो सेवा।
मानव बेचबिखन, बलात्कार, मानसिक स्वास्थ्य र घरेलु हिंसा जस्ता समस्याबाट पीड़ित महिलाहरूलाई तत्काल सुरक्षा, मनोपरामर्श, कानूनी सहायता र पुनस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सेवा हाउस बाजुराले प्रहरीलाई अनुसन्धानमा समेत सहयोग पुर्याइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक जनक बोहरा:
महिला हिंसा र महिलासँग सम्बन्धित मुद्दाहरूमा धेरै सहजीकरण भएको छ। एकै दिनमा मुद्दा टुङ्गोमा नपुग्ने र विवाह टुङ्गोमा नपुग्ने कन्डिसन पनि हुन्छ। दूर दराजबाट आएको महिलाहरूलाई हामीले अब तपाईँ भोलि आउनुहोस् भन्दाखेरि पनि उनीहरूलाई पनि फेरि घर गएर फेरि आउनलाई समस्या हुन्छ। काम नटुङ्गेको अवस्थामा, अनुसन्धान पुरा नभएको अवस्थामा भोलि पनि बोलाउनु पर्ने कन्डिसन छ भने हामी नजिकको सेवा हाउसलाई भन्छौँ, सेवा हाउसमा राखिदिएको पनि छ र यसमा हामीलाई धेरै सहजीकरण भएको।
जिल्लाका 9 वटै स्थानीय तह, नर्वेजियन दूतावास, यूएनएफपीए र साथी संस्थाको आर्थिक तथा प्राविधिक सहयोग, जिल्ला समन्वय समिति बाजुराको समन्वय र महिला अधिकार मञ्च बाजुराको संयोजकत्वमा हिंसा प्रभावित महिला एवं बालबालिकाका निम्ति प्रभावकारी सेवा प्रदान भइरहेको छ। जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया:
हिंसा पीड़ित महिलाहरूलाई सुरक्षित राख्नका लागि, न्याय दिलाउनका लागि, पुनर्स्थापन स्थापनाका लागि पुनर्मिलनका लागि यो चाहिँ बाजुरा जिल्ला भरिको मनाउनका लागि आश्रित बाल बालिकाहरूलाई सुरक्षित राख्ने उपदयताका हिसाबले चाहिँ यसलाई हेरिएको छ। यसले चाहिँ पोजिटिभ रिजल्ट पनि दिएको छ।
2073 सालमा स्थापना भएको अल्पकालीन महिला सुरक्षित आवास गृह सेवाउस बाजुराले हालसम्म हिंसामा परेका 1400 जना महिला तथा बाल बालिकालाई सहायता सुरक्षा र सेवा प्रदान गरिसकेको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
रिपोर्टपछि बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई व्यवस्थित रूपबाट सञ्चालन गर्न समय अनुकूल नीति नियम र प्रबन्ध मिलाउन सरकारको ध्यानकर्षण गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लाग्नुभएका हज यात्रीलाई शुभकामना दिने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशेषता रहेको उल्लेख गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको धारणा राख्नु भएको छ। प्रेस सेन्टर नेपाल डडेल धुराले आज गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो पार्टीले भने सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको दावी गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणको लागि प्रक्रिया शुरू गरेको छ। काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उद्देश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणको लागि प्रक्रिया शुरू गरिएको आयोजना कार्यान्वयन निर्देशनालय पीआईडीका प्रमुख टीका बहादुर चौधरीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले टर्कीमा रूस र युक्रेन बीच हुने शान्ति वार्ताबाट कुनै ठूलो आशा नराखेको बताउनु भएको छ। वार्ता सफल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष रूपमा आपसमा कुरा गर्नुपर्ने उहाँको भनाइ छ। नेटोको बैठकमा सहभागिता जनाउँदै टर्की पुग्नु भएको रुबियोले युरोपेली विदेश मन्त्रीहरूसँग भेटघाटपछि राष्ट्रपति ट्रम्प र पुटिनले यस मुद्दामा सीधा वार्ता नगरेसम्म केही ठूलो प्रगति हुने कुरा आफूले नदेखेको बताउनुभयो। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले इस्तानबुलमा हुने वार्तामा आफ्नो प्रतिनिधि मण्डल पठाउने पुष्टि गर्नुभएको छ, तर उहाँले रूसले पठाएको निम्न स्तरीय प्रतिनिधि मण्डलको भने आलोचना गर्नुभयो। यसअघि जेलेन्स्कीले पुटिन वार्तामा सहभागी हुने हो भने आफू पनि सहभागी हुने बताउनु भएको थियो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सगरमाथा संवाद आजदेखि शुरू। हिमाल जगाउनु स्वयं पृथ्वी जगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरी संवादको आयोजना गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जनताको करबाट आएको बजेट जनतामुखी हुनुपर्नेमा सांसदहरूको जोड़। वर्षायाम शुरू हुन लागेकाले समयमै जोखिमबाट हुने सावधानी अपनाउन सरकारको ध्यानकर्षण। र रूस युक्रेन बीच हुने शान्ति वार्तामा अमेरिकी राष्ट्रपति र रूसी राष्ट्रपतिले प्रत्यक्ष वार्ता गर्नुपर्ने अमेरिकी विदेश मन्त्री मार्को रुबियोको धारणा। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।